Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सुर्खेत सहित 34 जिल्लामा स्थानीय तह चुनावका लागि मतदान सम्पन्न. सुर्खेतमा 75% मत खस्यो. मतगणना अहिले बिहान 7 बजेदेखि सुरु हुने.
मतगणनाका लागि निर्वाचन आयोगको 11 बुधे निर्देशन. दोलखामा प्रहरीको गोली लागि एकजनाको ज्यान गयो.
उत्तर कोरियाले फेरि ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छिमेकी दक्षिण कोरियाको आरोप.
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा प्लेअफमा पुग्ने 4 टोलीको टुङ्गो लाग्यो. पुणे दोस्रो स्थानमा, पन्जाब बाहिरियो. हिमाल पहाड तराई कोही छैन पराई. बिहानको भेरी खबरबाट पार्वती पाठक र डिलो राउतको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ. अब खबर विस्तारमा. सुर्खेत सहित 34 जिल्लामा पहिलो चरणको स्थानीय तह चुनावका लागि मतदान सम्पन्न भएको छ. 34 जिल्लामा 283 स्थानीय तहमा चुनाव हुने भनिए पनि काभ्रे र दोलखाका 1-1 तहमा विवादका कारण स्थगित भएपछि 281 तहमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ. 138 मतदान स्थल र 240 मतदान केन्द्र रहेको सुर्खेतमा शान्तिपूर्ण रूपमै मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ. सुर्खेतमा रहेका 9 स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकामा 75% मत खसेको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ. यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिकामा 80, भेरीगङ्गा नगरपालिकामा 70 75, लेग्बेसी नगरपालिकामा 75 र गुर्बाको नगरपालिकामा 76% मत खसेको छ. सिम्ता गाउँपालिकामा 80, बरहाताल गाउँपालिकामा 73.3 र चिङ्गाड गाउँपालिकामा 78% मत खसेको छ भने चौकुने गाउँपालिकामा 65% मत खसेको जनाएको छ. मतदान प्रक्रिया भने अहिले बिहान 7 बजेदेखि सुरु हुने निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ. वीरेन्द्रनगरको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र र अरू तहको सम्बन्धित तहको केन्द्रमै मतगणना हुने भएको छ. सुर्खेतका 5 नगरपालिका र 4 गाउँपालिका गरी 9 स्थानीय तहमा 79 468 पदका लागि 2010 उम्मेद्वार रहेका निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ. कार्यालयका सूचना अधिकारी नवीन पौडेलले जिल्लामा सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकामा 82 पदका लागि 495 चुनावी मैदानमा रहेको बताउनु भएको छ. यस्तै सबैभन्दा कम चिङ्गाड गाउँपालिकामा 32 पदका लागि 103 उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। 184,399 मतदाता रहेका सुर्खेतमा सबैभन्दा बढी मतदाता वीरेन्द्रनगर नगरपालिकामा 50,640 रहेका छन्। यस्तै जिल्लामा 9 तहमध्ये सबैभन्दा कम भने चिङ्गाड गाउँपालिकामा 9,227 मतदाता रहेको जनाइएको छ.
पहिलो चरणमा निर्वाचित हुने 3 प्रदेशका 13,556 पदका लागि 3 प्रदेशका 49,56,000 मतदाता रहेका छन्। प्रदेश नम्बर 3, 4, र 6 34 जिल्लामा निर्वाचन भएको हो. यसपटक 4 महानगर, 1 उपमहानगर, 92 नगरपालिका र 186 गाउँपालिका र 2,598 पनि निर्वाचित प्रतिनिधि चुनिनेछन्। यो निर्वाचनबाट 186 गाउँपालिकाका अध्यक्ष, 186 उपाध्यक्ष, 97 नगरपालिकाका प्रमुख, 97 उपप्रमुख र 2,598 वडाध्यक्ष चुनिँदैछन्। यसै गरी महिला सदस्य 2,598, दलित महिला सदस्य 2,598 र 2 खुल्ला वडा सदस्यमा 5,196 चुनिनेछन्। विभिन्न पदमा 329 भने निर्विरोध चुनिसकेका छन्।
पहिलो चरण अन्तर्गत सुर्खेत सहित 34 जिल्लामा भएको स्थानीय तह चुनावमा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो. स्थानीय रूपमा करिब 2 दशकपछि भनिएको भए पनि संघीय संरचना अन्तर्गत पहिलो पटक भएको यो चुनावसँगै अब आम नागरिकमा सरकारी सेवा सुविधा गाउँ स्तरबाटै छिटो छरितो रूपमा पाइने र स्थानीय तहमा विकास निर्माणले गति लिने आशा जागेको छ. स्थानीय तहको संरचना र नेतृत्व फेरिए जस्तै अब जनताको दैनिक जीवन स्तर पनि फेरिए यसको सार्थकता रहने भएको छ. सुनौ हाम्रा साथी केशव ढकालले तयार पार्नु भएको यो रेडियो सामग्री.
झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको छ। करिब दुई दशकसम्म कर्मचारीको भरमा चलेको स्थानीय तहमा अब जनप्रतिनिधिहरू आउने भएपछि विकास निर्माणले गति लिने र आफ्नै घर दैलोबाट सेवा सुविधा पाइने आशमा आम नागरिक बसेका छन्। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक स्थानीय तहको चुनाव भएकाले पनि आम मतदाताहरू अब घर दैलोबाटै सरकारी सेवा सुविधाहरू पाइने भएकाले यसप्रति थप आकर्षित भएका छन्। नेपाली विषयका प्राध्यापक डाक्टर दुर्गा घरती मगर अब विकासले गति लिने भन्दै यसबाट आम नागरिक हौसिएको बताउनुहुन्छ।
एकदम जनताहरू उत्साहित छन् र आफैले चाहिँ आफ्नो सरकार बनाउने स्थानीय सरकार बनाउने कुरामा चाहिँ जनताहरू चाहिँ विश्वस्त छन् र आफूले चुनेको जनप्रतिनिधिले आफ्नो गाउँको विकास गर्छ भन्नेमा उनीहरू आशावादी छन्। यसले चाहिँ स्थानीय विकास राम्रो हुनेछ भन्ने अपेक्षा गरिएको छ।
वर्षौंपछि मत हाल्न पाउँदा आफूलाई निकै खुसी लागेको अनुभव सुनाउनुहुन्छ गृहिणी माया सुवेदी।
एकदम रमाइलो गएको संसदीय चुनावमा भोट हाल्न पाइएन यस्तो रहर लाग्थ्यो, अहिले एकदम राम्रो छ। पहिला गएर अहिले त धेरै अन्तर भइसक्यो, सबै टाटा बाटा भइसके, कसले राम्रो काम गर्न सक्छ कसले सक्दैन भन्ने कुरा जान्ने भइसके, मतदाताहरू पनि बुझ्ने भइसके।
यो निर्वाचनमा मतदाताहरूको उत्साहजनक सहभागिता रहे पनि कतिपय मतदाताले भने मतदान गर्ने प्रक्रिया झन्झटिलो भएको र मतपत्र पनि लामो भएका कारण राम्रोसँग होस् नपुर्याए मत नै बदर हुने सम्भावना बढेको गुनासो पनि गरेका छन्। अबका चुनावमा मतदान गर्ने विधि र मतदान प्रक्रिया बारे आम मतदातालाई प्रभावकारी रूपमा चेतना जगाउनु पर्ने बताउनुहुन्छ शिक्षक खुसब आचार्य।
ठिकै छ, तर मान्छेहरूले मतपत्रमा अलिक पढे नलेखेकाले मत दिँदाखेरि डबल चोटी चाहिँ स्वस्तिक चिन्ह प्रयोग गर्न सक्ने सम्भावना र आफूलाई उम्मेदवार छान्नको लागि पनि धेरै चाहिँ अप्ठ्यारो तलमाथि छुट्याउन गाह्रो छ, त्यस कारणले अलिकता केही चाहिँ प्राविधिक त्रुटिहरू समस्याहरू देखा पर्छ जस्तो लाग्छ मलाई। अबका दिनहरूमा पर्याप्त रूपमा चाहिँ प्रशिक्षण मतपत्र सम्बन्धी चुनाव सम्बन्धीको मत हाल्ने तरिकाको प्रशस्त रूपमा चाहिँ प्रशिक्षणहरू ठुल्ठुला डिजिटल बोर्डहरूमा सबै चाहिँ जनसमुदायलाई राखेर विभिन्न ठाउँहरूमा त्यस्तो किसिमको चाहिँ ट्रेनिङ अथवा उनीहरूलाई सुशोभित शिक्षित गराइयो भने यस्तो यो मतपत्रमा पनि उनीहरूले राम्रोसँग प्रयोग गर्न सक्छन् जस्तो लाग्छ।
उसो त यो निर्वाचनमा यसभन्दा अघि 2054 सालमा भएको स्थानीय निकायको निर्वाचनमा भर्खरै जन्मिएकादेखि पाको उमेरका मतदाताहरूको पनि उल्लेखनीय सहभागिता रहेको छ। 87 वर्षको उमेरमा मतदान गर्नुभएका जमुना तिवारी अबको यो चुनावले सबैमा राम्रो गर्ने सद्बुद्धि दियोस् भन्ने कामना गर्नुहुन्छ।
राम्रो अहिले हुन्थ्यो, मैले बताले राम्रो सबलाई, सबै राम्रो गरौँ, राम्रो बसौँ, राम्रो हुन् भन्नु, त्यस्तै लागस गरौँ, राम्रो राम्रो गरौँ भने।
त्यसो त कतिपय मतदाता भने जनता र स्थानीय आवश्यकता अनुसार काम नभएको भन्दै राजनैतिक दल र हरेक जसो नेताहरूमा उनीहरूलाई झट्टै विश्वास गरिहाल्ने अवस्था नरहेको पनि बताउँछन्। माध्यमिक विद्यालयका प्रधान अध्यापक नेत्रमणि चालिसे संविधानले राम्रो व्यवस्था गरे पनि नेता र जनप्रतिनिधिहरूको काम गराइलाई भने पर्खर हेरेकै अवस्थामा लिनुपर्ने तर्क गर्नुहुन्छ।
अब यो अहिलेको नयाँ सरकार नयाँ संविधान अनुसार त सम्भाव्यता चाहिँ देखिन्छ, विकासको सम्भावनाहरू, तर विगतलाई हाम्रो अब म 2022 सालमा जन्मेको, त्यसपछि अलिक जान्ने भएदेखि 2030 मलाई के थाहा हुन्छ, त्यहाँबाट हेर्दाखेरि विकासको गति हेऱ्यो भने अत्यन्तै नकारात्मक अवस्था देखिन्छ। अब बाटाघाटाको हिसाबले हेर्नुहोस्, शैक्षिक अवस्थाका हिसाबले हेर्नुहोस्, राजनीतिक अवस्थाले हेर्नुहोस् र तपाईँ यो सामाजिक जनचेतनाका हिसाबले हेर्नुहोस्, सामाजिक परिवर्तन र संस्कारका हिसाबले हेर्नुहोस्, हामी अत्यन्तै पछाडि रहेको चाहिँ हामीले पाएका छौँ। अब यसलाई पर्खर हेरेको स्थिति चाहिँ देखिन्छ।
यस्तै केहीले भने आफूहरू दिनभरि घाममा तातिएर मतदान गरेकाले अबका जनप्रतिनिधिहरूले विकास निर्माण नगरी सुखी नहुने कतिपय मतदाताहरूको भनाइ छ। यस्तै कतिपय मतदाताहरूले नयाँ जनप्रतिनिधि चुनिएसँगै अब विकास निर्माणले गति लिने विश्वास पनि गरिरहेका छन्।
अब जौना व्यक्तिले जौना नेताले जिते पनि अनि जनता राम्रोसित अनि जनतालाई स्वतन्त्र भएर जिउन त्यही हो, अरू केही नै।
अब के कुरा फरक र अब कस्तो होला भन्ने कुरा, अब जस्तै
हामीलाई जेमा आवश्यक छ जेमा आवश्यक छ त्यो अब केही हेरिदिनु होला गरिदिनु होला अनि कुन दुःख कुन मुसिबत परेछ के भइरहेको छ कसको घरमा के बित्या छ हाम्रो बाटो नालाहरू जस्तै पानीहरू अब कहाँ कहाँ के बनिसकेको छैन त्यो बनाइदिनु होला भन्ने जुनले जिते पनि जे जस्तो भए नि बनाइदिनु होला भन्ने आशा गर्दैछ
चुनाव आएपछि अब सबैतिर विकास होला भन्ने लाग्छ अब जहाँ जहाँ विकासमा छैन बाटोघाटोहरू जता छैन अब त्यतैतिर बाटोहरू खोलिदिनु पर्यो अनि अब मलाई सबैभन्दा चित्त नबुझेको कुरा भनेको जनजातिलाई दलितलाई चाहिँ 60 वर्षमा वृद्ध भत्ता दिने बाहुन छेत्रीलाई चाहिँ 70 वर्षमा कि बाहुन छेत्री बुढाबुढी त आखिर जुन जाति भयो नि बुढाबुढी त बुढाबुढी हो नि सबै बुढाबुढीलाई एउटै वर्षमा राखिदिनु पर्यो कि 10 वर्षको अन्तराल छ वृद्ध भत्ता चाहिँ सबैलाई 60 गराउनुपर्छ कि अब नयाँ अब हाम्रो गाउँवडामा अब बाटोघाटो अब नदीनाला भन्नाले अब नालाहरू राम्रो बनिदिए हुन्थ्यो भन्ने त सोच हुन्छ नि अब विद्यार्थीहरूलाई पनि राम्रो सुविधा दिए हुन्थ्यो होइन र त्यही हो अब अरू त के हुन्छ हजुर त्यही हो अब बाटोघाटो राम्रो होस् अब नालाहरू खुलोस् अब पुल बनोस् त्यही हो अब विकास गर्नु होला अब
जे होस् जसरी मतदाताहरूले उत्साहका साथ मतदानमा सहभागी भएर जनप्रतिनिधि चुन्ने जमर्को गरेका छन् यसबाट चुनिएका जनप्रतिनिधिहरूले पनि स्थानीय जनता र तहको आवश्यकता अनुसार बढीभन्दा बढी स्रोत साधनको सदुपयोग गरेर स्थानीय तहको विकास र समृद्धिका लागि खट्नुपर्ने जरुरी छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा जारी मतगणनामा अहिलेसम्म 200 मतगणना सकिएको छ। त्यस्तै जुम्लाको चन्द्रनाथ नगरपालिकामा तथा पाता रासे हिमा कनका सुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ। चन्द्रनाथ नगरपालिकाको वडा नम्बर 1 मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकारी वासुदेव न्यूपानेले जानकारी दिनुभएको छ। पहिलो चरणको मतगणनामा 112 मतगणना भएको उहाँको भनाइ छ। नेपाली कङ्ग्रेसको तर्फबाट प्रमुखका उम्मेद्वार कान्तिका सेजुवालले 66 तथा जगत बहादुर खत्रीले 53, नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेद्वार शान्ति लाल महतले तथा उपप्रमुख मेनका रेग्मी चौलागाईले 8 र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार अशोक श्रेष्ठले 28 तथा उपप्रमुख उम्मेद्वार अप्सरा न्यूपानेले 30 मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत न्यूपानेले जानकारी दिनुभएको छ। यस्तै गरी वडा अध्यक्षमा नेपाली कङ्ग्रेसको 67, नेकपा एमालेको 13 र नेकपा माओवादी केन्द्रले 25 मत प्राप्त गरेको छ। जम्मा खसेको मतमा 2 मत बदर भएको छ। जिल्लाका 3 गाउँपालिकाको मत परिणाम भने सञ्चार सम्पर्क हुन नसकेकाले थाहा नभएको जनाएको छ। त्यस्तै रुकुमको मुसिकोट नगरपालिकामा कङ्ग्रेसले अग्रता लिएको छ। राति सुरु भएको मतगणनाको पछिल्लो विवरण अनुसार मेयरका कङ्ग्रेसका उम्मेद्वारले अग्रता लिनुभएको छ र यता सल्यानमा पनि मतगणना जारी रहेको छ।
दोलखामा चुनावी झडपको क्रममा प्रहरीको गोली लागि एकजनाको ज्यान गएको छ। मेलुङ गाउँपालिका अन्तर्गत पौवटी मतदान केन्द्रमा काङ्ग्रेस र एमाले बीचको झडप रोक्न प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले मेलु 1 छट्टेश्वर मावी मतदान केन्द्रमा एकजनाको मृत्यु भएको बताउनुभयो। मतपेटिका लुट्न आएको समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ। चुनाव अघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परि एकजना एमाले कार्यकर्ताको पनि मृत्यु भएको थियो।
निर्वाचन आयोगले मतगणनाका लागि 11 बुधे निर्देशन जारी गरेको छ। निर्देशन अनुसार एउटा वडाको मतगणना सकिएपछि वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको मतगणना सुरु हुने भएको छ। यसै गरी आयोगले एउटै कोठामा 2 सङ्केत गरिएको भए पनि त्यसलाई मान्यता दिने बताएको छ। केही स्थानमा छिटफुट घटना बाहेक 34 जिल्लामा शान्तिपूर्ण रूपले मतदान भएको आयोगले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु मार्नका लागि सिकारीले निकुञ्जभित्र 46 पासो राखेको भेटिएको छ। निकुञ्जको अम्रेनी जङ्गलमा पासो थापेको भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले जानकारी दिनुभयो। वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न लगाइएको विद्युतीय तार काटेर सिकारीले पासो थापेको निकुञ्जले जनाएको छ। शङ्का लागेर खोजी गर्ने क्रममा पासो भेटिएको हो। पासो राख्ने व्यक्तिको खोजी भइरहेको निकुञ्जले जनाएको छ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालीकोटको नरहरी गाउँपालिका छमा रहेको नन्दादेवी मावि सेरा पाटनमा मतदान केन्द्रमा निर्वाचन अधिकृत तथा प्रहरीलाई घेरा हालेका छन्। उनीहरूले मतपेटिका आफूलाई नदिए सुरक्षाकर्मी र मतदान अधिकृत सहित मतपत्रमा आगो लगाइदिने धम्की दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूले मतदान सकिएपछि ढुङ्गामुढा समेत गरेका थिए। ढुङ्गामुढाको प्रतिकार गर्दै प्रहरीले हवाई फायर गरेको थियो। 879 मतदाता रहेको मतदान केन्द्रमा प्रहरी र नेत्रविक्रम चन्दको समूहबीच झडप हुँदा 4 सर्वसाधारण र 2 प्रहरी घाइते भएका छन् भने इलाका प्रहरी कार्यालय कुमाल गाउँबाट थप सुरक्षाकर्मी घटनास्थलतर्फ पुगिसकेको पनि प्रहरीले जनाएको छ।
बाँकेको कोहलपुर स्थित विद्युत सब स्टेसनको क्षमतामा वृद्धि भएपछि अनियमित लोडसेडिङ र अत्याधिक गर्मीले हैरान भएका स्थानीयवासीले राहत महसुस गरेका छन्। विगतमा रहेको 15 र 30 MVA ट्रान्सफर्मर मध्ये 15 MVA ट्रान्सफर्मरको क्षमता वृद्धि गरी 60 MVA बनाइएको छ। यसबाट नेपालगञ्जले आवश्यकता अनुसार नेपालको प्रसार लाइनबाट विद्युत लिन सक्ने नेपाल विद्युत प्राधिकरण वितरण शाखा नेपालगञ्जका प्रमुख उमेश कुमार झाले बताउनुभयो। यस्तै नेपालगञ्जका लागि राष्ट्रिय प्रसारणबाट विद्युत आउने 15 MVA ट्रान्सफर्मर पनि परिवर्तन गरी 30 MVA जडान गर्न लागिएको छ। झाले आजसम्म ट्रान्समिटर जडान गरिसक्ने बताउँदै त्यसपछि विद्युत अनियमितताको समस्या समाधान हुने बताउनुभयो। अब कोहलपुर तथा नेपालगञ्जको लोडसेडिङ अन्त्य हुने उहाँको भनाइ छ।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भने अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरहरू। सूचनाको हक सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम नेपालगञ्ज 5 सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले आयोजना गरेको हो। कार्यक्रममा सूचनाको हक, यसको प्रयोग, उद्देश्य, महत्व, कानुनी व्यवस्था, सार्वजनिक निकाय माग्न सक्ने सूचनाहरू, जिल्लामा यसको अभ्यास लगायतका विषयमा जानकारी गराइएको छ। ओडा नागरिक मञ्चका संयोजक ज्ञानेन्द्र सिंह सिजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रका विश्वजित तिवारी, सपना भट्टराई, पत्रकार शुक्र ऋषि चौलागाई र राकेश मिश्रले सहजीकरण गर्नुभएको छ। कार्यक्रमका सहभागीहरूले आफूलाई परेको समस्या तथा जानकारीका लागि सम्बन्धित निकायमा सूचना माग गर्ने बताएका छन्। कार्यक्रममा ओडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, ओडा कार्यालयका कर्मचारी, बाल क्लब, युवा महिला लगायत गरी करिब 30 सहभागिता रहेको थियो।
बाँकेको राप्तीपारीका 2 स्थानमा सामाजिक सद्भाव र सामाजिक सुरक्षाका लागि एउटा सामुदायिक अभिमुखीकरण सम्पन्न भएको छ। युएनडिपीको सहयोगमा बास नेपालगञ्जद्वारा सञ्चालित सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षाका लागि सहकारी परियोजना अन्तर्गत नरेनापुर गाउँपालिका अन्तर्गत कठकुइया र लक्ष्मणपुरमा अभिमुखीकरण सम्पन्न गरिएको हो। अभिमुखीकरणमा सामाजिक सद्भाव आवश्यकता र महत्व, सामुदायिक सुरक्षा, लोकतान्त्रिक सहभागिता लगायतका विषयमा कार्यक्रम संयोजक शम्भु शाहीले सहजीकरण गर्नुभएको छ। बास कार्यक्रमका सहायक खेम विष्टले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा सामाजिक सद्भाव समिति पनि गठन गरिएको छ। कठकुइयामा गठित समितिको संयोजकत्वमा मौलाना हुबर खाँ सहित 11 सदस्यीय समिति चयन भएको छ भने लक्ष्मणपुरमा पनि गुफरान अहमदको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको छ। अभिमुखीकरण पश्चात समुदायमा सामाजिक सद्भाव कायम गर्नका लागि आवश्यक पर्ने सहभागीले प्रतिबद्धता गरेका छन्। कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, ओडा नागरिक मञ्चका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि लगायतको पनि सहभागिता रहेको थियो।
भेरी खबरमा लागौ। अब एउटा विदेशको खबरतिर। उत्तर कोरियाले फेरि ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छिमेकी दक्षिण कोरियाले आरोप लगाएको छ। उत्तर कोरियाको दक्षिणी क्षेत्रबाट कुसोङमा 700 किलोमिटरको दूरीमा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दावी गरेको हो। अमेरिका, दक्षिण कोरिया, जापान लगायत विश्वका थुप्रै मुलुकको विरोधका बावजुद पनि उत्तर कोरियाले यो वर्ष मिसाइल परीक्षणलाई तीव्रता दिएको छ। यसअघि गत महिना उत्तर कोरियाले गरेका 2 मिसाइल परीक्षण भने असफल भएका थिए। उत्तर कोरियाको मिसाइल परीक्षणप्रति आपत्ति जनाउँदै दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जे इनले सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउनु भएको छ। आफू राष्ट्रपति निर्वाचित भएपछि उत्तर कोरियाको भ्रमण गरी सम्बन्ध सुधार गर्ने रणनीतिमा रहेका राष्ट्रपति मुनलाई भने उत्तर कोरियाको पछिल्लो कदमले ठूलो धक्का लागेको छ।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा प्लेअफमा पुग्ने चारवटी टोलीको टुङ्गो लागेको छ। पुणेमा भएको खेलमा घरेलु टोली राइजिङ पुणे सुपर जायन्ट्सले किङ्स इलेभेन पन्जाबलाई 9 विकेटले हराएसँगै प्लेअफमा पुग्ने चारवटी टोलीको टुङ्गो लागेको हो। जितसँगै पुणेले दोस्रो स्थानमा रहेर प्लेअफमा ठाउँ पक्का गरिसकेको छ। हारसँगै पन्जाबको यात्रा टुङ्गिएको छ भने कोलकाता नाइट राइडर्सले 4 स्थानमा रहेर प्लेअफमा ठाउँ बनाएको छ। पन्जाबबाट पाएको 74 रनको झिनो लक्ष्य पुणेले 12 ओभरमा मात्र 1 विकेट गुमाएर पूरा गरेको हो। पहिला ब्याटिङ गरेको पन्जाबले 15 ओभर 5 बलमा 73 रन बनाउँदा सबै विकेट गुमाएको हो। पन्जाबका लागि अक्षत पटेलले सर्वाधिक 22 रन बनाउँदा 6 खेलाडीले दोहोरो अङ्कमा भने रन जोड्न सकेनन्। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत सहित 34 जिल्लामा स्थानीय तह चुनावका लागि मतदान सम्पन्न। सुर्खेतमा 75% मत खस्यो। मतगणना अहिले बिहान 7 बजेदेखि सुरु हुने।
मतगणनाका लागि निर्वाचन आयोगको 11 बजे निर्देशन। दोलखामा प्रहरीको गोली लागि 1 जनाको ज्यान गयो।
उत्तर कोरियाले फेरि ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छिमेकी दक्षिण कोरियाको आरोप।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा प्लेअफमा पुग्ने चारवटी टोलीको टुङ्गो लाग्यो। पुणे दोस्रो स्थानमा, पन्जाब बाहिरियो। हवस् त अहिलेलाई बिहान 6:30 बजेको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि पनि हुनु नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती पाठक र डेलु राउत पनि विदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।